नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2080 साल माघ महिनाको 6 गते शनिबार, पौष शुक्ल दशमी, तदनुसार जनवरी 20 तारीक सन् 2024, नेपाल सम्बत 1144। युगाण्डाको कम्पालामा शुरू भएको असंलग्न आन्दोलन नामको 19 शिखर सम्मेलनमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभएको छ। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित अधिकांश पत्र पत्रिकाले प्राथमिकताका साथ समाचार बनाएका छन्। पहिलो समाचार लिँदैछौ गोर्खापत्रबाट। प्रधानमन्त्रीद्वारा असंलग्न शिखर सम्मेलनमा सम्बोधन, सहकार्यबाट मात्र समृद्धि सम्भव शीर्षक र उपशीर्षकमा रहेको समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आपसी सहकार्यबाट मात्र सामूहिक समृद्धि सम्भव रहेको बताउनु भएको छ। साझा विश्व समृद्धिका लागि गहन सहकार्य नाराका साथ युगाण्डाको कम्पालामा शुरू भएको असंलग्न आन्दोलन नामको 19 शिखर सम्मेलनमा हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, हामीले यस्तो स्तरको खेल मैदान सिर्जना गर्नुपर्छ जहाँ सबै देशले समृद्धिलाई सकेसम्म समान रूपमा बाँडफाँड गर्न सकून्। आपसी सहयोगबाट नै सबैभन्दा उच्च कोटिको मानवता प्राप्त गर्न सकिने बताउनुहुँदै उहाँले असंलग्न आन्दोलन नामबाट यसलाई थप बलियो बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले नयाँ र पुराना द्वन्द्वका परिणामले नाम क्षेत्रलाई मात्र नभई सम्पूर्ण विश्वलाई घेरेको स्पष्ट पार्नुभयो। सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद तथा कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय आएको बताउनुभयो। असंलग्न आन्दोलनले न्यायोचित, समतामूलक, समावेशी, शान्तिपूर्ण र समृद्ध विश्वका लागि संघर्ष जारी राखे पनि आजको संसार अन्याय, असमानता, विभाजन, विभेद र बहिष्कारले भरिएकोमा दुःख व्यक्त गर्नुभयो। विश्वमा सैन्य खर्च र हतियारको दौड़ बढ़िरहेकामा पनि चिन्ता प्रकट गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले कोविड 19 महामारीले थप मानवीय चुनौती सिर्जना गरेको चर्चा गर्नुभयो। उहाँले महामारी पछिको पुनरुत्थान सुस्त र असमान रहेको बताउनुभयो। अस्थिर र असमान विकासका कारण दिगो विकासका लक्ष्य हासिल गर्न असम्भव देखिएको औल्याउनु हुँदै उहाँले विशेष परिस्थितिमा रहेका देशलाई वित्तीय सुरक्षा प्रदान गर्न विश्वको वित्तीय संरचना सुधार गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले भन्नुभयो, विश्वव्यापीकरण हामीले जुन रूपमा विश्वास गरेका छौं त्यही अनुरूप समानतावरले भएको छैन, बरू यसले आयाम, असमानता र थोरै मानिस र थोरै देशहरूको हातमा सम्पत्ति केन्द्रित गरेको छ। विश्वको आधा जनसंख्यालाई समृद्धिको यात्राबाट बहिष्करणमा पार्ने कार्य भइरहेको विषय उत्तरी विश्वले बुझ्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। यसका लागि नामले दिगो विकासका लागि सन् 2030 मुद्दा र विकासका लक्ष्य समयमै हासिल गर्न दक्षिण विश्वको आर्थिक विकास र समृद्धिमा जोड़ दिनुपर्ने प्रधानमन्त्रीले सुझाव दिनुभयो। प्रधानमन्त्रीद्वारा असंलग्न शिखर सम्मेलनमा सम्बोधन, सहकार्यबाट मात्र समृद्धि सम्भव, यो समाचार हो गोर्खापत्रको मुख्य समाचार। सुत्केरी र गर्भावस्थामा ज्यान गुमाउने मध्ये 43% एउटै कारण उपचार अभाव, यो नयाँ पत्रिकाको मुख्य समाचार हो। नेपालमा सुत्केरी र गर्भावस्थामा ज्यान गुमाउने मातृ मृत्यु मध्ये 43% समयमै उपचार नपाउँदा यस्तो क्षति भोग्नु परेको देखिएको छ। स्वास्थ्य सेवा विभागले राष्ट्रिय जनगणना 2078 अन्तर्गत नेपाल मातृ मृत्यु अध्ययनको विश्लेषणपछि यस्तो नतिजा देखिएको हो। मातृ मृत्यु तथ्याङ्कका आधारमा मृत्युको कारण पत्ता लगाइएको यो नै पहिलो पटक हो। 2078 जनगणनाका क्रममा पछिल्लो 12 महिनाको मातृ मृत्यु तथ्याङ्क संकलन गरिएको थियो। उक्त अवधिमा 622 सुत्केरी तथा गर्भवतीको मृत्यु पुष्टि भएकोमा 265 जनाले उपचार नपाएर ज्यान गुमाएको खुलेको थियो। त्यस्तै 346 जनाको स्वास्थ्य संस्थामा उपचारकै क्रममा मृत्यु भएको तथा 11 जनाको मृत्युको कारण नखुलेको मातृ मृत्यु अध्ययनको रिपोर्टमा छ। तथ्याङ्क अनुसार उपचार नपाएर भएको मातृ मृत्यु मध्ये कोशीमा 41, मधेसमा 59, बागमतीमा 18, गण्डकीमा 14, लुम्बिनीमा 70, कर्णालीमा 27 र सुदूरपश्चिममा 36 जना रहेका छन्। विश्व स्वास्थ्य संगठनले गर्भावस्था वा बच्चा जन्मेपछिको 42 दिनभित्र आमाको मृत्यु हुनुलाई मातृ मृत्युका रूपमा परिभाषित गरेको छ। उमेर समूह अनुसार मातृ मृत्यु 15-19 वर्ष उमेरका पनि 10% उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। 2078 को जनगणनाका क्रममा 9 मंगिर 2078 भन्दा अगाडि 12 महिनाको मातृ मृत्यु तथ्याङ्क संकलन गरिएको थियो। उक्त अवधिमा 622 सुत्केरी तथा गर्भवतीको मृत्यु पुष्टि भएकोमा 265 जनाले स्वास्थ्य उपचार नपाएर ज्यान गुमाएको खुलेको थियो। त्यस्तै 346 जनाको स्वास्थ्य संस्थामा उपचारकै क्रममा मृत्यु भएको थियो। 43% मध्ये 26% घरमै, 9% घरबाट स्वास्थ्य संस्था जाँदै गर्दा र 8% एक स्वास्थ्य संस्थाबाट अर्को संस्थामा जाँदै गर्दा मृत्यु भएको अध्ययनमा भेटिएको छ। मातृ मृत्युका प्रमुख 6 कारण उपशीर्षकमा पुनः नयाँ पत्रिका लेख्छ। 32% मृत्यु गैर प्रसूतिजन्य जटिलताका कारणले हुने गरेको राष्ट्रिय जनगणना 2078 अन्तर्गत नेपाल मातृ मृत्यु अध्ययनले देखाएको छ। प्रसूतिको समयमा हुने उच्च रक्तस्रावबाट 26%, उच्च रक्तचापले निम्त्याउने समस्याबाट 12%, गर्भावस्थामा हुने विभिन्न संक्रमणबाट 7%ले ज्यान गुमाएका छन्। त्यस्तै 6% सुत्केरी तथा गर्भवतीले आत्महत्या गरेको र 5% गर्भपतनका कारण मृत्यु भएको अध्ययनको तथ्याङ्क रहेको छ। सुत्केरी र गर्भावस्थामा ज्यान गुमाउने मध्ये 43% एउटै कारण उपचार अभाव नयाँ पत्रिकाको मुख्य खबर हो। यो दक्ष जनशक्ति उत्पादनमा जोड़ शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। कार्यवाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको निरीक्षण गर्नुभएको छ। हिजो निरीक्षण गर्नुहुँदै वहाँले मुलुकका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा जोड़ दिनुपर्ने बताउनुभयो। निजी क्षेत्रबाट संचालित स्वास्थ्य सेवा अत्याधिक महँगो हुँदा जनताको सहज पहुँच हुन नसकेको भन्दै यस क्षेत्रमा राज्यको दायित्व बढ़ाउनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो। दक्ष जनशक्ति उत्पादनमा जोड़ गोर्खापत्रको अग्रपृष्ठको समाचार हो। यो पाँच सय वर्षपछि अयोध्यामा भव्य राम मन्दिर शीर्षकमा अन्नपूर्णले मुख्य खबर प्रकाशन गरेको छ। झण्डै 500 वर्षपछि रामनगरी अयोध्या दुलहीजै सिंगारिएको छ। शुभ साइतमा सोमबार राम मन्दिरमा प्राण प्रतिष्ठा गरिँदैछ। मन्दिर परिसर मात्र होइन रामनगरी नै सिंगार पटारले भव्य बनेको छ। 1,800 करोड़ भारतीय रूपियाँको लागतमा मन्दिरको निर्माण भइरहेको छ। झण्डै 500 वर्षपछि रामनगरी अयोध्या दुलहीजै सिंगारिएको छ। 121 जना ब्राह्मणहरूले अनुष्ठान गरिरहेका छन्। राम मन्दिरको सिंगार पटारको त कुरै नगरौं। मन्दिरको गर्भगृहमा भगवान रामको मूर्ति छ। पहिलो तलामा दरबार। भारत सरकारले 1,800 करोड़ भारतीय रूपियाँको लागतमा मन्दिरको निर्माण गर्दैछ। 44 द्वार हुने मन्दिरमा 392 पिल्लर छन्। यो बेला सूर्य उत्तरायणमा प्रवेश गरेका छन्। ज्योतिषहरूले शुभसाइत जुराएका छन्। यही शुभसाइतमा सोमबार राम मन्दिरमा प्राण प्रतिष्ठा गरिँदैछ। मन्दिर उद्घाटनको दिन घर घरमा दीपोत्सव हुँदैछ। मन्दिरमा 5 मण्डप तयार हुँदैछन्। नृत्य मण्डप, रंग मण्डप, सभा मण्डप, प्रार्थना मण्डप र कीर्तन मण्डप नाम दिइएको छ। सोमबार मध्याह बजेर 20 मिनटमा प्राण प्रतिष्ठा शुरू हुनेछ। दिउँसो 1 प्राण प्रतिष्ठा समापन हुने अपेक्षा गरिएको छ। त्यस दिन भारत सरकारले आधा दिन छुट्टी दिएको छ। 6,500 विशेष अतिथि उपशीर्षकमा अन्नपूर्ण लेख्छ, प्राण प्रतिष्ठा समारोहलाई ऐतिहासिक अभूतपूर्व बनाउने गरी पूर्व तयारी गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मात्र नभई विभिन्न मुलुकका व्यक्तित्वहरूको उपस्थिति हुँदैछ। कार्यक्रममा सहभागी हुने 6,500 भन्दा बढ़ी विशेष अतिथिलाई निमन्त्रणा पठाइएको छ। पूर्ण रूपमा तयार भएपछि पूर्व पश्चिम दिशामा 380 फीट लामो, 235 फीट चौडा र 161 फीट चौडा हुनेछ। मन्दिरको प्रत्येक तला 20 फीट अग्लो हुनेछ, जसमा जम्मा 392 स्तम्भ र 44 गेट हुनेछन्। जनकपुरमा खुशियाली अर्को उपशीर्षक दिँदै अन्नपूर्ण लेख्छ, मिथिलाञ्चलको परम्परा हो छोरीको घरबाट ज्वाइँको घरमा उपहार पठाउने। सोही परम्परालाई निरन्तरता दिँदै चाँदीको धनुष, चाँदीकै खराउ, सुन एवं चाँदीका गरगहना, ठेकुवा, विभिन्न किसिमका मिठाई, चामल, दाल, फलफूल अयोध्या पठाइएको छ। जनकपुरवासी मात्र नभई अन्य ठाउँका बासिन्दा पनि आफ्नो तरिकाले उपहारहरू लिएर गएका छन्। सीता माताको जन्मभूमि जनकपुर धामबाट 1,100 भन्दा बढ़ी उपहारहरू पठाइँदैछ। सजी सजाऊ गाड़ीमा विभिन्न किसिमका उपहारहरूले भरेर पठाइएका जनाइएको छ। 5 बस, 4 ट्रक र 20 भन्दा बढ़ी साना गाड़ीहरूमा उपहारहरू पठाइएको छ। काली गण्डकीबाट पठाइयो शालिग्राम उपशीर्षकमा पुनः अन्नपूर्ण लेख्छ, मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दामोदर कुण्ड र मुक्तिनाथबाट बग्दै आउँछ काली गण्डकी नदी। काली गण्डकीलाई कृष्ण गण्डकीको उपमाले चिनिन्छ। यस पवित्र नदीको किनारका शिलालाई शालिग्रामका रूपमा लिइन्छ। शालिग्राम भगवान विष्णुको अवतार मानिन्छ। यही नदीमा मात्र शालिग्राम शिला पाइने बताइन्छ। मन्दिरमा राखिने रामको मूर्ति निर्माणका लागि काली गण्डकी नदीबाट शिला ठूलो पत्थर अयोध्या पुर्याइएको छ। दुईवटा शिलाको पहिचान नाप जाँचको काम सकिएपछि पठाउनु अघि क्षमा पूजा गरिएको थियो। जल पनि पठाइयो, राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिन अभिषेक गर्न नेपालबाट जल पठाइएको छ। जुन जल नेपालका विभिन्न नदीबाट संकलन गरिएकोले विशेष महत्वको मानिएको छ। विश्व हिन्दू परिषद नेपालको नेतृत्वमा विभिन्न नदीबाट जल संकलन गरी जनकपुरबाट अयोध्या पठाइएको हो। 500 वर्षपछि अयोध्यामा भव्य राम मन्दिर अन्नपूर्णको मुख्य खबर हो यो। जीर्ण कक्षा कोठामा पढ़ाई, धुलाम्मे चौरमा परीक्षा शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर प्रकाशन गरेको छ। यति बेला बाजुराको कोल्टी स्थित जनप्रकाश माध्यमिक विद्यालयमा अर्धवार्षिक परीक्षा चलिरहेको छ। बाजुरामा रहेका तीन ठूला र पुराना मध्येको एक हो यो विद्यालय। तर विपना खत्रीलाई खुल्ला र धुलाम्मे चौरमा बसेर परीक्षा दिनुपर्दा निकै असजिलो भएको छ। सात कक्षामा अध्ययनरत उनी जस्तै सयौं विद्यार्थी अहिले भुइँमा बसेर परीक्षा दिइरहेका छन्। समय अपुग हुने भएकाले सबै प्रश्नको उत्तर चाँडो चाँडो लेख्नुपर्ने हुन्छ। तर धुलो मैलो भुइँमा बसेर लेख्दा हात छिटो चल्दैन र अक्षर पनि बिग्रन्छन्। विपनाले भनिन्, जानेको कुरा पनि लेख्नै भ्याइँदैन। बाजुरामा संचालित 64 माध्यमिक विद्यालय मध्ये पूर्वोत्तर क्षेत्रमा जनप्रकाश, सदरमुकाम क्षेत्रमा मालिका र दक्षिणी क्षेत्रमा भानुदय माध्यमिक विद्यालय पुराना र विद्यार्थी संख्याका दृष्टिले सबैभन्दा ठूला विद्यालय हुन्। यी विद्यालयमा अन्य ठाउँको तुलनामा विद्यार्थी संख्याको अत्याधिक चाप छ। मालिका र भानुदयमा भौतिक पूर्वाधार ठिक ठिकै भए पनि जनप्रकाशमा भने भौतिक पूर्वाधारको निकै अभाव रहेको छ। जीर्ण कक्षा कोठामा पढ़ाई, धुलाम्मे चौरमा परीक्षा कान्तिपुरको मुख्य खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। 109 विधेयक प्रस्ताव पहिलो प्राथमिकतामा 30 भन्दा बढ़ी, गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले संसदको आसन्न हिउँदे अधिवेशनमा पेश गर्ने विधेयकको प्रारम्भिक प्राथमिकता सूची तय गरेको छ। प्राथमिकता सूची उपलब्ध गराउन कानून मन्त्रालयले अन्य मन्त्रालयलाई गरेको पत्राचार अनुसार संघीयता र संविधान कार्यान्वयनसँग सम्बन्धित 109 कानून बन्नुपर्ने सूची बनेको छ, जसमध्ये 30 भन्दा बढ़ी विधेयक प्राथमिकतामा राखेर अगाडि बढ़ाउने तयारी मन्त्रालयले गरेको छ। तर सम्बन्धित मन्त्रालयबाट प्राप्त सूचीमा आइतबारदेखि हुने छलफलले विधेयकको प्राथमिकता र संख्या निर्धारण गर्नेछ। 109 विधेयक प्रस्ताव पहिलो प्राथमिकतामा 30 भन्दा बढ़ी, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। विधेयकको मस्यौदामा सर्वसाधारणको सुझाव जुटाउने मोडल तयार गर्दै संसदीय समिति शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। कानूनको मस्यौदा लेखनमा सर्वसाधारणलाई प्रत्यक्ष सहभागी गराउन संसदीय समितिले विभिन्न उपायमा छलफल थालेको छ। नागरिकबाट सुझाव लिने प्रस्तावसहित सरकारले विधायन व्यवस्थापन सम्बन्धी विधेयक संसदमा पठाएका बेला संसदीय समितिले त्यसको मोडालिटी तय गर्न छलफल थालेको हो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा हिजो विधेयकमाथिको दफावार छलफलमा सांसदहरूले सर्वसाधारणको सहज पहुँचका लागि विभिन्न विकल्प प्रस्तुत गरेका छन्, जसमा विधेयक वेबसाइटमा राख्ने, राष्ट्रिय संचार माध्यममा प्रचार गर्ने, सामाजिक सञ्जालमा प्रचार गर्ने, मोबाइलमा म्यासेज पठाएर सुझाव माग्ने र मोबाइलको रिङटोनमै बजाएर सुनाउने सम्मका रहेका छन्। विधेयकको मस्यौदामा सर्वसाधारणको सुझाव जुटाउने मोडल तयार गर्दै संसदीय समिति शीर्षकमा नयाँ पत्रिकाको अग्रपृष्ठमा रहेको खबर हो यो। राउटेको जनसंख्या घटेको घटै शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार प्रकाशन गरेको छ। लोपोन्मुख राउटे समुदायकी 12 वर्षीय बालिका दुर्गा शाहीको बिहिबार राति निधन भयो। झण्डै एक महिना अघिदेखि उनी बिरामी थिइन्। उनी हरिबहादुर शाही र जीवन शाहीकी छोरी हुन्। पछिल्लो पटक राउटे बस्ती बसेको भैरवी 4 गडा जिउलामा उनको निधन भएको राउटे परियोजना मार्फत राउटे बस्तीमा कार्यरत शिक्षक लालबहादुर खत्रीले बताउनुभयो। बिरामी परेपछि दुर्गालाई औषधि सेवनसँगै खानपानमा विशेष ध्यान पुर्याउन आग्रह गरिएको थियो, तर माघे संक्रान्तिमा असन्तुलित खानपानका कारण बिमारले थप च्यापेको हुन सक्ने खत्रीको भनाइ छ। राउटे समुदायका मुखिया सूर्यनारायण शाही लगायतले दुर्गाको बिहिबार मध्यरातमा निधन भएको बताउनुभयो। उनको निधनबारे शुक्रबार बिहान मात्रै थाहा पायौं, खत्रीले भन्नुभयो। दुर्गाको निधनपछि राउटे समुदायको बस्ती भैरवी गाउँपालिकाबाट सरेको छ। चामुण्डा बिन्द्रा सैनी 4 सुइया तडामा बस्ती सरेको हो। परिवारका सदस्यको निधन भए राउटेको समुदायले बस्ती नै सार्ने चलन छ। दुर्गाको निधनपछि समुदायको जनसंख्या 137 झरेको छ। जेठसम्म राउटेको जनसंख्या 142 रहेको थियो। राउटेको जनसंख्या घटेको घटै अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। विदेशी लगानीकर्ता खोज्न निजी क्षेत्रलाई आग्रह शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार रहेको छ। नेपालमा लगानी गर्न सक्ने सम्भाव्य विदेशी लगानीकर्ता पहिचान गर्न सरकारले निजी क्षेत्रलाई आग्रह गरेको छ। आगामी वैशाख 16 र 17 गते आयोजना गर्न लागिएको लगानी सम्मेलनको निर्देशक समितिको हिजो बसेको बैठकले निजी क्षेत्रलाई यस्तो आग्रह गरेको हो। बैठकमा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैर आवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको बताउनुभयो। सो क्रममा उहाँले सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्वान गर्नुभएको थियो। विदेशी लगानीकर्ता खोज्न निजी क्षेत्रलाई आग्रह गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। अभिमुखीकरण तालिमका 143 केन्द्रमा 15 करोड़ लगानी शीर्षकमा नागरिकले भित्री पृष्ठमा समाचार प्रकाशन गरेको छ। वैदेशिक रोजगारीमा जाने नेपालीले अभिमुखीकरण तालिम पीडीओटी लिए बापतको रकम वृद्धि गरेपछि चर्को विरोध भइरहेको छ। यसअघि 700 रूपियाँ लिने गरेकामा तालिम प्रदायक व्यवसायीको माग अनुसार बढ़ाएर 2800 पुर्याइएको छ। वैदेशिक रोजगारीमा जानेलाई पूर्व प्रस्थान अभिमुखीकरण तालिम दिने संस्था देशभर 143 छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यी संस्थाको माग अनुसार अभिमुखीकरण तालिमलाई 2100 र परीक्षा शुल्कको नाममा 700 गरी 2800 पुर्याएको छ। शुल्क बढ़ाइएको विषयमा चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्रीले उक्त निर्णय कार्यान्वयन नगर्न श्रम मन्त्रालयलाई निर्देशन दिनुभएको थियो। प्रधानमन्त्रीको निर्देशनपछि सो निर्णय तत्काललाई यथावत राखिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी कृष्ण भूषालले बताउनुभयो। वैदेशिक रोजगार विभागले शुल्क वृद्धि गर्नुका साथै व्यवसायीलाई मापदण्ड अध्यावधि गर्न भनेको थियो। सोही आधारमा देशभरका 143 व्यवसायीले करिब 15 करोड़ रूपियाँ खर्च गरेर पूर्वाधार निर्माण गरेको बताउनुभयो। अभिमुखीकरण तालिमका 143 केन्द्रमा 15 करोड़ लगानी नागरिकको भित्री पृष्ठको समाचार हो यो। उपल्लो मुस्ताङ जाने विदेशीबाटै 23 करोड़ शीर्षकमा अन्नपूर्णको अर्थपृष्ठमा समाचार छ। उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकबाट सरकारले 22,49,44,000 रूपियाँ राजस्व संकलन गरेको छ। सन् 2023 कुल 3,487 विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गर्दा उक्त राजस्व संकलन भएको हो। उपल्लो मुस्ताङ जाने विदेशीबाटै 23 करोड़ अन्नपूर्णको अर्थपृष्ठको समाचार हो यो। ठूला उद्योगले सहुलियत मूल्यमा ग्यास नपाउने शीर्षकमा गोर्खापत्रले अर्थपृष्ठमा खबर प्रकाशन गरेको छ। नेपाल आयल निगमले औद्योगिक प्रयोजनमा खपत हुने ग्यास परल मूल्यमा बिक्री गर्ने तयारी गरेको छ। घरायसी र औद्योगिक प्रयोजनका लागि एउटै मूल्य कायम रहेकोमा दोहोरो मूल्य कायम गर्ने गरी अध्ययन गरिरहेको निगमले जनाएको छ। निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र शाहले ठूला र बढ़ी ग्यास खपत गर्ने औद्योगिक क्षेत्रमा परल मूल्यमा ग्यासको बिक्री गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। ठूला उद्योगले सहुलियत मूल्यमा ग्यास नपाउने गोर्खापत्रको अर्थपृष्ठको खबर हो यो। मतपत्र पुर्याउने कार्य सम्पन्न शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि 7 प्रदेशमा मतपत्र पुर्याउने कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार हिजोसम्म 7 प्रदेश स्थित निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइएको छ। र निजामती सेवामा आरक्षण आवश्यक शीर्षकमै गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।